यो अन्तिम क्लास सुरु गर्न अगाडि चाहिँ तपाईँहरू सबैलाई मेरो तर्फबाट पनि धन्यवाद दिन चाहन्छु. तपाईँले एकदम उत्सुक भएर सुन्ने यहाँ उपस्थित भइदिनु भयो. अनि धेरै कामहरू अनि सबै व्यवस्थापनका पक्षहरू अनि सबैमा परिश्रम गर्नुभएको छ विश्वजनहरूले. यसको लागि चाहिँ धेरै धन्यवाद छ. र टाढोबाट आउनेहरूलाई पनि धेरै धन्यवाद छ. आइदिनु भएकोले हामीलाई पनि आशिष भएको छ, सँगै अध्ययन गर्न पायौँ. अनि अनुसार प्रार्थना गरौँ. धन्यवाद परमेश्वर पिता, यो क्लासमा पनि तपाईँको आशिष माग्छौँ, तपाईँको सामु झुक्दछौँ अनि अनुग्रह माग्छौँ प्रभु येशूको नाममा. इसहाकले पनि अन्तमा आफ्नो अविश्वासलाई गुजेर सच्याए अनि त्यसपछि उसको छोरा याकुबको कुरा आउँछ. याकुबलाई चाहिँ पटक पटक परमेश्वरले तिमीलाई म आशिष दिनेछु भनेर प्रतिज्ञा गर्नुभएको थियो. मामा घरतिर भाग्दै गर्दाखेरि पहिलोचोटि त्यो बेलामा थियो उसलाई प्रतिज्ञा दिनुभएको. 20 वर्ष मामा घरमा बित्छ. मामाको छोरी कान्छी चाईलाई बिहा गर्छु भन्दाखेरि मामा त ऊभन्दा छत्तु रहेछ, जेठीलाई पारिदिन्छ. कान्छी मागे भने भन्दाखेरि होइन, ऊ पनि पाउँछ, अझ 7 वर्ष बस्छन भन्छ. 7 वर्ष बसिसक्यो, 14 वर्ष बित्छ अनि दुईजना श्रीमती भए अनि दुईजनाको त्यहाँ होट एकदम प्रतिस्पर्धा हुन थाल्छ. अनि कोख बाट जति जन्मियो अझ धेरै चाहिँ मेरै तर्फबाट सन्तान जन्मियोस् भनेर चाहिँ आफ्नो उपपत्नी हुनको लागि आफ्नो दासीहरूलाई पनि याकुबलाई दिन्छन्. याकुबको अब याकुबको अब चारजना, दुईजना पत्नी दुईजना उपपत्नी भएर चारजनाबाट 12 भाइ छोराहरू जन्मिन्छन् र छोरीहरू पनि जन्मिन्छन्. अनि अझ 6 वर्ष 20 वर्ष बितेपछि चाहिँ अब पुग्यो त्यहाँ बस्नलाई. है, छोरीहरूलाई पनि अब बुवाको घरमा बस्न मन छैन है, अनि किनभने त्यहाँ व्यवहार अनेक हुन थालिसक्यो. त्यहाँ पहिलेको नजिक माया ममता र घनिष्ठता चाहिँ उडेर गइसक्यो अनि त्यसैले भाग्छ उनीहरू है. तर भाग्दा भाग्दै उसलाई धेरै डर छ, हिसाबले त मलाई मार्न चाहेको 20 वर्ष अगाडि कसरी भेट्ने हिसाबलाई भइरहेछ. अनि त्यो बेलामा पनि परमेश्वरले उसलाई चाहिँ तिमीलाई आशिष नै दिनेछु, नडरा हो भनेर चाहिँ उसलाई भन्नुहुन्छ है. अनि ऊ फर्किसकेपछि अनि एसाबले केही पनि गर्दैन उसलाई है, अनि रक्षा गर्नुहुन्छ याकुबलाई. अनि फर्किसकेपछि फेरि उसलाई चाहिँ आशिष दिन्छु भनेर भन्नुभएको छ है. यो चाहिँ 28 अध्यायमा चाहिँ भाग्दाखेरि, 32 अध्याय फर्किँदाखेरि, 35 अध्याय उत्पत्तिमा चाहिँ फर्किसकेपछि ती प्रतिज्ञाहरू पाउँछन्. तर समय बित्दै जाँदा यस्तो समयहरू आउँछ याकुबको जीवनमा कि उसले चाहिँ परमेश्वरले मलाई आशिष दिनुहुन्छ भनेर विश्वास गर्नै नसक्ने अवस्था आउँछ. उसको दृष्टिकोणमा चाहिँ परमेश्वरले अब मलाई आशिष दिनुहुन्न भन्ने लाग्छ. 42 अध्यायमा चाहिँ हामी पढ्नुपर्छ यसको लागि, उत्पत्ति 42 अध्यायमा. याकुब चाहिँ वृद्ध भइसकेको छन् यो खण्डमा हामी पुग्दाखेरि. अनि हामीले चाहिँ 36 पद पढ्न लागेका छौँ. त्यो बेलामा चाहिँ याकुबलाई उसको अविश्वासलाई हेर्नुहोस्, 42:36. अनि उनीहरूका बाबु याकुबले उनीहरूलाई भने, आफ्नो छोराहरूलाई, तिमीहरूले मलाई छोराछोरी विहीन तुल्यायो, युसुफ छैन र सिमोन छैन अनि बिन्यामिनलाई पनि तिमीहरूले लानेछ, यी सब कुराहरू मेरा विरोधमा छन्, मेरो विरोधमा सबै कुरा पत्ता भुङ्ग भए, बर्बाद भएछ मेरो जीवन। वृद्ध अवस्थामा चाहिँ उसलाई पुगेर चाहिँ त्यो अवस्था कस्तो थियो भने युसुफ मरिसकेको भन्ठाने थियो उसले चाहिँ, त्यस्तै लाग्यो। अनि अब बिन्यामिनलाई पनि मैले गुमाउने भए, मेरो कान्छी छोरीको यो दुइटै छोरा अब मैले गुमाउनु लागिरहेछु, युसुफ मेरो प्यारो छोरा गुमाइसकेँ, अब बिन्यामिनलाई पनि गुमाउनु लागिरहेछु, सिमोन पनि गुमाइसकेँ, अब उसलाई देख्न नपाउने भए, मिश्रमा उसलाई चाहिँ कैद राखेको छ भन्ने भन्छन् यिनीहरू। अनि एकदम निराश भएर चाहिँ ऊ विलाप गर्छ, उसले भन्छ यी सब कुराहरू मेरो विरोधमा छन्, परमेश्वर आशिष त कहाँ, परमेश्वरको श्राप मलाई परेको छ भन्ने जस्तो व्यवहार चाहिँ उसले गरिरहेको थियो। तर वास्तवमा ऊ कहाँसम्म गलत छ भन्ने कुरा उसले अब बुझ्ने बेला आउन लाग्यो। परमेश्वरले त एउटा एकदम अचम्मको सुन्दर योजना पो गरिरहनु भएको रहेछ, याकुबले नदेख्ने गरी पर्दा पछाडि मानौ, अनि याकुबले चाँडै नै उसको सबै छोराहरूलाई जिउँदै देख्नेवाला थियो, युसुफ मरेकै रहेछ, त्रो वर्ष भइसक्यो है, जिउँदै देख्नेवाला थिए, अनि सबै कुराहरू उसको विरोधमा नभइकन सबै उसको पक्षमा पो काम गरिरहेको रहेछ, उसकै भलाइकै लागि रहेछ, जसरी रोमी 8:28 लेखिएको छ, अनि हामी जान्दछौँ परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाई नै उत्पन्न गर्दछ, उनीहरूका निम्ति जो उहाँकै मनसाय अनुसार बोलाइएका छन्। त्यसैले त्यो कठिनाई त्यो परीक्षाहरूको बीचमा चाहिँ याकुबले के भन्नु पर्थ्यो भने, बुझ्न सक्दिनँ के भएको हो, किन मलाई यस्तो घटनाहरू आइपरेको, तर मलाई विश्वास छ मेरा परमेश्वर अब्राहमको परमेश्वर इसाको परमेश्वर र मेरा परमेश्वरले जसरी भए पनि मलाई आशिष चाहिँ दिनु नै हुन्छ, उहाँ झुट बोल्न सक्नुहुन्न भनेर चाहिँ अडान लिनुपर्ने थियो, याकुबले सकेन। कतिपटक हामी पनि आफ्नो जीवनमा चाहिँ यसरी विफल भएको त हामीलाई थाहा छ। याकुबको छोराहरूको कुरा गरौँ एकछिन, फेरि जुन 12 भाइ छोरा उनीहरू पनि विफल भए, 12 जनामा 10 जना मिलेर चाहिँ युसुफलाई मार्ने योजना गरे, कस्तो दुष्ट व्यवहार उनले गर्दै आएका थिए, अब उनीहरूले चाहिँ मार्ने नै योजना गरे, तर आखिरमा के भयो भने उसलाई चाहिँ एउटा दासको रूपमा बेचेर मिश्र देश पठाइदियो। अब बुवालाई चाहिँ यो कुरा लुकाउँछ, छल गरेर बुवालाई चाहिँ मर्यो भन्ठान्ने भान पार्छ, अब बुवा रुन थाल्छ, वर्षौंसम्म उसको पीर हट्दैन, उनीहरूले ढाकछोप गरिरहेछ, किन यस्तो गरे उनीहरूले व्यवहार युसुफसँग, उनीहरूले यो गर्नुको कारण चाहिँ के थियो भने युसुफको डाह लागेको थियो, यस्तो डाह लागेको थियो किनभने बुवाले चाहिँ युसुफलाई बढी माया गरे भनेर। तर यो 10 जनाले छ नि परमेश्वरको प्रतिज्ञालाई यदि सम्झेको भए उनीहरूले चाहिँ युसुफलाई त्यस्तो डाह नै गर्दैनथे, उनीहरूले भन्थे परमेश्वरको आशिष त युसुफलाई मात्र होइन नि, याकुबको सबै छोराहरूलाई हो। अहिले बुवाले चाहिँ बढी माया अनि विशेष माया युसुफलाई देखाएर उसलाई त्यो रङ्गी बिरङ्गी लुगा 17 वर्षको उमेरमा उसलाई एकदमै विशेष ओहदामा राखेर उसलाई गर्दैछन्, तर हामीले धैर्य गर्नुपर्छ, परमेश्वरले जे भन्नुभएको छ हाम्रो जीवनमा पुरा हुन्छ, त्यो भन्नुको सट्टामा चाहिँ उनीहरूले चाहिँ अविश्वासमा आफ्नै भावना दुर्व्यवहार गरे। पछि गएर यो 12 भाइ छोराहरूबाट चाहिँ अरू थुप्रै सन्तानहरू जन्मिन थाल्यो जसलाई चाहिँ इजरायल भनिन्छ, अनि युसुफकै पालामा हो, सबैजना मिश्रमा पुग्छन् अनि 400 वर्षपछि उनीहरू निस्केर आउँछन्, परमेश्वरले मोसाको नेतृत्वमा उनीहरूलाई ठुलो छुटकारा दिनुहुन्छ, अनि तर इजरायलहरूको विश्वासलाई अब हामीले हेर्न थाल्ने हो भने मिश्रमा त्यत्रो परमेश्वरले आश्चर्य कर्महरू गर्नुभएर उनीहरूलाई निकाल्नु भएको छ आफू फुत्कनै नसक्ने अवस्थामा. तर उनीहरू जब लाल समुद्रमा आइपुग्छ, ओहो मिश्रमै बरु मरे भए हुन्थ्यो, यहाँ चिहान नभएर हामीलाई यहाँ लाग्यो. उनीहरू चाहिँ यसरी एकदमै अविश्वास गर्न थाल्छन् फेरि. तर एकछिनपछि नै परमेश्वरले दुई भाग गरिदिनुहुन्छ. यो फोटो होइन है, त्यो बेलामा क्यामेराहरू थिएन. तर साँच्चै नै दुई भाग गर्नुभयो है. अनि एकदम उनीहरू रमाउँछन्, बाबा है परमेश्वरको महिमा होस् भन्दै उनीहरू चाहिँ मेरो पिताको परमेश्वर भन्दै उनीहरू प्रस्थान 15 अध्यायमा उनीहरू गाएको छन्. तर अलि पर पुग्छन्, तिर्खाले प्याक प्याक भइरहेको होला, अलिकति पानी भेट्छ, पानी खान खोज्दा त ओहो तितो न तितो रहेछ पानी त है, मारा है तितो. तर परमेश्वरले एकछिनपछि, अनि उनीहरू बन्धन गर्न थाल्छ, तर परमेश्वरले मोसालाई भन्नुहुन्छ रुखलाई काटेर त्यहाँ चाहिँ फालिदियो, अनि त्यसपछि गुलियो पारिदिनुहुन्छ. अनि एकछिनपछि अनि उनीहरू फेरि खुसी हुन्छन् है. परमेश्वरले चाहिँ उनीहरूको विश्वास जाँदाखेरि त हरेकचोटि नै फेल भइरहेछ. अलि पर पुग्छन्, अब फेरि गनगन सुरु हुन्छ. मिश्रमा हुँदाखेरि कराईको वरिपरि बसेर हामी चाहिँ मासु खान्थ्यौँ, यहाँ चाहिँ केही पनि छैन. अनि परमेश्वरले आकाशबाट मन्ना बर्साइदिनुहुन्छ, उनीहरूले केही काम नगरिकन उनीहरू चाहिँ खालि बटुल्ने मात्र है, जसरी खाए पनि हुन्थ्यो, त्यति खाए पनि हुन्थ्यो, पकाए पनि हुन्थ्यो, भुटे पनि हुन्थ्यो, रोटी बनाए पनि हुन्थ्यो, कस्तो खालको कुरो है. सबै पौष्टिक आहार भएको मन्ना उनीहरूले बटुलेर खान पाए. प्रतिज्ञाको प्रबन्धमै हो तर विफल भइरहेछ. उनीहरूलाई कुनै दण्ड दिइरहनु भएको छैन, उनीहरूको अविश्वास भयङ्कर छ है. एकदम उनीहरू चाहिँ खुसी हुन्छन् फेरि. अनि अलि पछि फेरि पानी छैन, परमेश्वरको विरुद्धमा फेरि गनगन थाल्छन्. मोसालाई चाहिँ चट्टानलाई हिर्का भन्नुहुन्छ, पानी निस्केर आउँछन्, फेरि उनीहरू पिउँछन्. तर यो इतिहास पान्ने पछि नै इजरायलको अविश्वासको अभिलेख. यहुदीहरूले चाहेर लेखेको होइन यो बाइबल, यहुदीहरूले लेखेको भएको आफ्नो सबै असल असल कुराहरू लेख्नेथे. खालि उनीहरूको विफलता र उनीहरूको अविश्वास र उनीहरूको गनगनाए र उनीहरूको कडा गर्दनको बारेमा किन लेख्थे, यो चाहिँ परमेश्वरको वचन हो. यो एकदम विश्वासयोग्य छ, यो मान्छेले रचेर लेखेको होइन. अनि अब अविश्वास पछि अविश्वास पछि परमेश्वरको इन्साफ आउनु पर्यो. उनीहरूले त विश्वास गर्नुपर्छ, परमेश्वरले त अब्राहमलाई इसाकलाई याकुबलाई सबैलाई आशिष दिन्छु भन्नुभएको छ, श्राप त होइन नि. तर उनीहरू परमेश्वरको प्रतिज्ञाहरूलाई विश्वासै गरेनन्, अनि परमेश्वरको इन्साफ अब आउनु पर्यो. जुन बेला युसुफको दाजुहरूले आफ्नो भाइलाई दासको रूपमा बेचेको थियो नि, उनीहरूलाई के थाहै थिएन भने हामी पनि अब दासको रूपमा मिश्र देश एक दिन पुग्नुपर्छ यसको कारण भनेर. बरु अब्राहमलाई चाहिँ धेरै वर्ष अगाडि भनिसक्नु भएको थियो, उत्पत्ति 15:13 पदमा पल्टाउँ, उत्पत्ति 15:13 पदमा अब हामी फेरि अलिकति फर्केर गइरहेछौँ इतिहासको अगाडि, मिश्रमा कसरी पुगेका थिए भन्ने कुरा. तर पुग्नुभन्दा धेरै वर्ष अगाडि नै परमेश्वरले भविष्यवाणीमा अब्राहमलाई एकजना पनि सन्तान नजन्मिँदाखेरि उत्पत्ति 15:13 पदमा यसरी भन्नुभयो, त उहाँले अब्राहमलाई भन्नुभयो, यो निश्चय जानिराख कि तिम्रा सन्तान एउटा पराई देशमा परदेशी भएर रहनेछन् जो उनीहरूको होइन, र तिनीहरूको सेवा गर्नेछन्, अनि तिनीहरूले उनीहरूलाई 400 वर्ष दुःख दिनेछन्. परमेश्वर सबै कुरा जान्नुहुन्छ हाम्रो जीवनको बारेमा अगाडि नै, उहाँमा भरोसा गर्नुपर्छ. अनि त्यसपछि हामी पढ्छौँ प्रस्थानको 1:11 पदमा, यसकारण तिनीहरूले भनेको मिस्रीहरूले उनीहरूलाई आफ्ना भारीहरू लदाएर कष्ट दिनका निम्ति उनीहरूमाथि उनीहरूलाई काममा जोत्ने कामदारहरू खटाए अनि उनीहरूले फाराओका निम्ति पितोम र रामसेस भन्ने भण्डार शहरहरू बनाए. विशाल विशाल शहर, विशाल विशाल बिल्डिङहरू उनीहरू चाहिँ दास दासीको रूपमा खट्नु पर्यो. जागिरको रूपमा खटेको त एउटा कुरा, यो त कमारोको रूपमा उनीहरूलाई कोर्राले हिर्काउँदै पिट्दै. अब हेलित देख्नुभयो परमेश्वर इन्साफ त्यस्तो भयो. अनि याकुब र उनका छोराहरू चाहिँ उनीहरू मिश्रमा जाँदाखेरि चाहिँ 470 जना मात्र थिए अनि त्यहाँ नै उनीहरूको संख्याको वृद्धि भएको हो. अनि त्यही मिश्र देशमा नै सबै 12 जना त्यही मरे. अनि याकुब भइहाल्यो अनि उनीहरू चाहिँ अब धेरै पुस्ता केही समय बितेपछि चाहिँ उनीहरू कमारा कमारी भए. अनि उनीहरूको काम एकदम कठोर भयो. प्रस्थानको 5 अध्यायमा उल्लेख छ, फारोले भन्छ तिमीहरूले अब उसो मानिसहरूलाई इट्टा बनाउनलाई पहिले झैँ पराल नदिनु, तिमीहरू जाउन् र आफ्नो निम्ति आफैले पराल बटुलुन् अनि जति इट्टा तिमीहरूले पहिले बनाउँथे त्यति नै तिमीहरूलाई बनाउन लगाउनु, तिमीहरूले त्यसको संख्या नघटाउन्. निर्माण कार्यलाई उनीहरूलाई चाहिएको त्यो कच्चा पदार्थ पनि नपाउने भयो, आफै खोज्नु पर्ने रहेछ कच्चा पदार्थ अनि आफै बनाउनु पर्ने हो इट्टाहरू. उनीहरूको काम चाहिँ अति नै कष्टदायी थियो. प्रस्थान 1:14 चाहिँ यसरी बयान गरेको छ, अनि तिनीहरूले चिम्टे माटो इट्टा र खेतबारीको सबै किसिमको काममा कठोर परिश्रम लगाएर गराएर उनीहरूको जीवन तितो पारिदिए. तर परमेश्वरले त्यस्तो बेलामा पनि आफ्नो प्रतिज्ञा दिएको जनहरूलाई चाहिँ बिर्सनु भएको थिएन, किनभने प्रेरित 7:34 पढ्छन्, मैले देखेको छु मिश्रमा भएका मेरा जनहरूको कष्ट मैले देखेको छु र उनीहरूको अय्या आत्मा मैले सुनेको छु अनि उनीहरूलाई छुटकारा दिन ओर्ली आएको छु. उनीहरूले चाहिँ अति तितो भएपछि चाहिँ बल्ल पुकार्न थालेछ परमेश्वरलाई. मिश्रमा देशमा चाहिँ भुलिरहेको थिए, अब परमेश्वरले चाहिँ उनीहरूलाई त्यहाँ बस्नै मन लाग्ने गराइदियो. अनि उनीहरूलाई चाहिँ कसरी हामी फुत्किन सक्छौँ? उहिले दिनुभएको प्रतिज्ञाहरू उनीहरूलाई थाहा त थियो, पुकार्न थाले अनि परमेश्वरले पुकार सुन्नु भयो. अनि मूसालाई पठाएर यसो भन्नुभयो, प्रस्थान 6:6 यस कारण इजरायलीहरूलाई भन म परमप्रभु हुँ अनि म तिमीहरूलाई मिश्रीहरूका बोझाहरू मनीबाट निकाल्नेछु. हेर्नुहोस् अझ प्रतिज्ञा, म तिमीहरूलाई तिमीहरूको दासत्वबाट छुटकारा दिनेछु अनि बढाएको हातले र ठूला ठूला दण्डहरू दिँदै म तिमीहरूलाई छुट्याउनेछु. प्रतिज्ञा नै छ अझ पनि, विफल भएको यत्रो भइसक्यो तैपनि 6:7 अनि म तिमीहरूलाई मेरै प्रजा हुनलाई अपनाउनेछु र म तिमीहरूका परमेश्वर हुनेछु अनि तिमीहरूलाई मिश्रीहरूका बोझाहरू मनीबाट निकालेर ल्याउनेछु. परमप्रभु तिमीहरूको परमेश्वर म नै हुँ भने तिमीहरूले जान्नेछौ. प्रस्थान 6:8 अनि म तिमीहरूलाई त्यस देशमा लानेछु जसको विषयमा अब्राहम इसाक र याकुबलाई त्यो दिनेछु भनी मैले कसम खाएँ अनि म पैतृक सम्पत्तिको रूपमा त्यो तिमीलाई दिनेछु, म परमप्रभु हुँ. यहाँ केही पनि आज्ञाहरूको कुरै छैन, 10 आज्ञा माने भन्छ म दिनेछु छैन, प्रतिज्ञाको प्रबन्ध जारी नै थियो. यो राम्रोसँग बुझ्न आवश्यक छ. निकाल्नुहुन्छ उनीहरू उजाड स्थान पार गर्छन्, 40 वर्ष झन्डै झन्डै पूरा भइसक्यो उनीहरूकै अविश्वासले, नत्र 11 दिनको यात्रा थियो प्रतिज्ञाको देशभित्र छिर्नलाई। तर अनि उनीहरू मुआबको फाँटहरूमा बसिरहँदाखेरि मिद्यानको राजा बालाकले चाहिँ डराएर कसरी यो जातिलाई श्राप दिने हो भनेर एउटा जखाना हेर्ने बालामलाई बोलाउँछ। बलाम निस्किँदाखेरि परमेश्वरले रोक्नुहुन्छ, एउटा स्वर्गदूत पठाएर गधाले देख्छ, उसले चढिरहेको गधाले है, उसले चाहिँ देख्दैन, अनि पछि त गधाले पनि बोल्छ तै पनि यो झुटो अगमवक्ता चाहिँ बालकबाट पाउने इनाम र सम्पत्तिको लागि चाहिँ इजरायललाई श्राप दिन चाहिँ ऊ अगाडि बढ्छ। ताकुरोमा पुगेर चाहिँ उसले चाहिँ अब उसले इजरायललाई श्राप दिनलाई तयार भएको छ। तर जब उसले मुख खोल्दाखेरि त आशिषै आशिष पो निस्किन थाल्छ। बालक रिसाउँछ, तिमीलाई त श्राप दिनु बोलाएको बालाम, कहाँ आशिष दिन। अनि बालामले भन्छ अर्को ठाउँमा गर्नु पर्यो क्यारे, अलिकति यो मिलेन क्यारे यो, अनि अर्को ठाउँमा जान्छ, अनि फेरि अब श्राप दिन्छु भनेर उसको मुख खोल्छ, फेरि आशिष नै आशिष निस्किन थाल्छ है। अनि पटक पटक यो हुन्छ, अनि उसले त यस्तो भन्छ गन्ती 23:8 जसलाई परमेश्वरले श्राप दिनुभएको छैन उसलाई म कसरी श्राप दिउँ, अनि जसलाई परमप्रभुले धिक्कार्नु भएको छैन उसलाई म कसरी धिक्कारौँ। पुरै हार खान्छ। यसबाट के देख्छौँ भने परमेश्वर चाहिँ आफ्नो प्रतिज्ञामा अति नै विश्वासयोग्य, उहाँले शत्रुहरूबाट सुरक्षा दिनुभयो, उनीहरूको टुनामुनाले छुँदै छोया केही पनि लागेन, पूरै सुरक्षित थियो इजरायल। अब हामीले विचार गर्नुपर्छ, हो अब्राम विफल भए, इसाक विफल भए, याकुब विफल भए, होइन 12 छोराहरू इजरायल, तर हामीलाई दिएका परमेश्वरका प्रतिज्ञाहरूमा चाहिँ हामी विश्वास गर्नुपर्ने जिम्मेवारी हामीलाई छ। परमेश्वरले हामी अनुग्रहको युगमा जिउने विश्वासीहरूलाई अति नै ठूला ठूला सुन्दर प्रतिज्ञाहरू दिनुभएको छ, तर ती प्रतिज्ञाहरूले तपाईँलाई एउटै फाइदा दिँदैन यदि तपाईँले के गर्नु भएन भने, विश्वास गर्नु भएन भने। इजरायललाई पनि त्यही भएर हेर्नुहोस् न Hebrews 4:2 किनकि तिनीहरूलाई चाहिँ हामीलाई पनि सुसमाचार सुनाएको थियो तर प्रचार गरिएको वचनले तिनीहरूलाई फाइदा दिएन, किन, किनकि सुन्नेहरूभित्र वचन विश्वाससित मिसिएन। एउटा सानो दानालाई विचार गरौँ है, कुनै दाना त्यो चाहिँ यदि जमिनमा रोपियो भने उम्रेर एउटा सुन्दर बोट बन्छ, अनि पछि गएर एकदम गुलियो मिठो फल दिन्छ। तर त्यो युलाई चाहिँ हामीले चाहिँ त्यत्तिकै यो टेबलमाथि राख्यौँ भने होइन, त्यो दानाहरू जस्ताको तस्तै हुन्छन्, त्यसबाट केही फाइदा दिँदैन। त्यसैले परमेश्वरको प्रतिज्ञाहरूलाई चाहिँ त्यो बिउलाई जस्तै प्रयोग गर्नुपर्छ, हामीले चाहिँ विश्वास गर्नुपर्छ, हाम्रो हृदयमा चाहिँ छिर्न दिनुपर्छ, हामीले पक्रनुपर्छ। हामीलाई यस्ता प्रतिज्ञाहरू दिनुभएको छ जस्तो कि 1 Yohana 2:25 अनि जुन प्रतिज्ञा उहाँले हामीसित बाँध्नु भएको छ त्यो यही हो अनन्त जीवन। पाउनु भयो, किन पाउनु भएन, पाउनु भएन भने तपाईँले विश्वास गर्नु भएन, लिनु भएन, उहाँले त दिनुभएको छ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो, पुत्रलाई लिनुभयो कि भएन। Romans 10:9 यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यो भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनु भयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिमीले मुक्ति पाउनेछौ, विश्वास गर्यो भने मुक्ति पाउनेछौ, गरेन भने पाउँदैन। उहाँमाथि Prayer 10:43 उहाँमाथि विश्वास गर्ने हरेकले उहाँको नामद्वारा ख्रीष्टको नामद्वारा पापहरूको क्षमा पाउनेछ भनी सबै भविष्यवक्ताहरूले उहाँकै विषयमा गवाही दिन्छन्। योहन्ना 10:28 प्रभु येशु भन्नुहुन्छ, अनि म तिनीहरूलाई, ममा विश्वास गर्नेहरूलाई अनन्त जीवन दिन्छु, अनि तिनीहरू कहिले नष्ट हुने छैन, न त कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छ। अति राम्रो प्रतिज्ञा, अनि हामी विश्वास गरिसकेपछि पनि अझ 5:7 आफ्ना सारा फिक्री उहाँमाथि राखिदेऊ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ। यहोवा मेरो गोठालो हुनुहुन्छ। अब यस्तो राम्रो लुगा लगाइदिनु भएको छ यो चरालाई होइन त, भँगेराको पनि वास्ता गर्नुहुन्छ उहाँले। यसरी विचार एक्लो जस्तै, तर परमेश्वर वास्ता गर्नुहुन्छ उसलाई। हिब्रू 13:5 लेखा छ, तिनीहरूको चालचलन पैसाको लोभ रहित होस्, अनि तिमीहरूसँग जे कुराहरू छन् तिनैमा सन्तोष गर। किन? किनकि उहाँ आफैले भन्नुभएको छ, म तिमीलाई कुनै रीतिले छोड्ने छैन, न त तिमीलाई कुनै रीतिले त्याग्नेछु। उहाँको सामर्थ्य हातमा हामी छौँ, कसले हामीलाई अलग गर्न सक्छ ख्रीष्टको प्रेमबाट? हाम्रो जिम्मेवारी चाहिँ के छ? तर बिना विश्वास उहाँलाई खुसी पार्नु असम्भव छ, किनकि परमेश्वरका आउनेले उहाँ हुनुहुन्छ र उहाँलाई यत्नसित खोज्नेहरूलाई उहाँले इनाम दिनुहुन्छ भनी विश्वास गर्नुपर्छ। तपाईँहरूलाई प्रश्न है, जस्तो कि तपाईँलाई कुनै बेला डर लाग्यो, ओहो त्यसले मलाई के गर्ला, त्यो बेलामा कुन चाहिँ पद सम्झिनुहुन्छ? हजुर, हो यसरी सम्झिनुपर्छ है, खै कुन चाहिँ हो? तपाईँसँग त्यो वचनहरू हुनुपर्छ है, विश्वासले चाहिँ त्यो बिउलाई चाहिँ छिर्न दिएछ। अथवा अर्को तपाईँलाई चाहिँ होइन, सायद नयाँ विश्वासी अथवा शिक्षा नबुझेर मुक्ति अब प्रायः जस्तो लाग्थ्यो, तर अब खै अब हराउने हो कि मुक्ति, त्यस्तो फिक्री लाग्यो भने कुन चाहिँ पद सम्झनुहुन्छ? मुक्ति गुमाउँछ जस्तो लाग्यो भने हो यो 10:28 है राम्रो। अथवा कुनै एउटा गाह्रो न गाह्रो काम आएछ, अब त्यस्तो जीवन कसरी गर्ने होला यो काम त, म त सक्ला जस्तो छैन, कुन चाहिँ पद अब सम्झिने? अझ मिलिरहेको छैन, फिलिपी 4:13, अरू थुप्रै पदहरू छन् तर तपाईँहरूलाई आएन, अनि कसरी तपाईँ चाहिँ विश्वासको जीवन जिउने, कसरी तपाईँ बल्यो भने? ओहो कोही छैन मेरो एक्लोसम्म, त्यो बेला कुन चाहिँ पदले अब तपाईँलाई सान्त्वना दिन्छ? अरू राम्रो है, भनेपछि तपाईँहरूले चाहिँ जो जसले भन्नुभयो तपाईँहरूले चाहिँ यो भोगेर तपाईँले चाहिँ प्रयोग गरेर कुनै पनि बेला है तपाईँकै खल्तीमै रहेछ है, चाहिएको बेलामा पसल जाँदाखेरि कहिले काहीँ भएको छ कि मलाई पसल जान्छु पैसा नलिकन, अनि ऊ त्यो दिनुहोस् त्यो दिनुहोस् भन्छ, अनि त्यसपछि ला छैन है जुन बेला पर्छ त्यो बेलामा तपाईँलाई चाहिँ यो पदहरू परमेश्वरको वचनहरू, अथवा तपाईँले अब गल्ती भइहाल्यो पाप गरिहाल्यो ओहो अब के गर्ने, कुन चाहिँ पद? धन्यवाद, धेरैलाई थाहा रहेछ पहिलो योहन्ना 1:9। त्यसैले एक व्यक्तिले गर्न सक्ने सबैभन्दा बुद्धिमान काम यो हो, परमेश्वरले भन्नुभएको कुरालाई विश्वास गर्न। परमेश्वरलाई खुसी पार्ने अरू उपाय छैन। हाम्रो सङ्गीत चर्चको भाइहरूले त्यो अथवा बहिनीहरू कसले गाउनु भएको थियो त्यो विश्वासले भन्छ प्रतिज्ञा त्यो भन्ने, ल एकचोटि आइदिनु न अगाडि, अनि गाइदिनु अगाडि आएर गाइदिनु। एक दुई तिन सपाटो छिन् छिट्टो भन्न खोजेको मैले ल दाजुभाइ हेर्नुहोस् ल यतै अनि यता यता त्यहाँ उज्यालोले तपाईँहरूको आँखाहरू यता भन्नु
सुरु गर है जति लाउँछ गाउनुहोस्
विश्वासले त टिका देखि यसलाई मात्र हेर्छ असम्भवलाई नहेरेर भन्छ गरिनेछ भन्छ निश्चय गरिनेछ भन्छ भरोसा गर्नेछ असम्भवलाई नहेरेर भन्छ गरिनेछ
त्यो लेखेर मलाई दिदिनु है मैले यहाँ राख्न पाएको भए अति राम्रो थियो सबैले हेर्नु पाउँथे लिखित रूपमा दिइदिनुहोस् ल आमा कुनै बेला भन्नु जानु अगाडि त्यो नदीकन जानु पाउँदैन है तपाईँलाई ल हामीले चाहिँ प्रबन्धहरूको अध्ययन गर्ने क्रममा चाहिँ हामीले प्रतिज्ञाको प्रबन्धसम्म अध्ययन गर्न भ्यायौँ यसपालि अनि अब चाहिँ हामी समय छ त्यसैले प्रश्न उत्तरको समय पनि अहिले नै लिनेछौँ है दाजुभाइहरू कहिलेदेखि कहिलेसम्मको कालखण्डलाई प्रतिज्ञाको प्रबन्ध भनिन्छ ठिक जवाब दिदीबहिनीहरू अब्राहमको बोलावट कुन अध्यायमा पहिलो पटक उल्लेख छ अनि दाजुभाइहरू प्रतिज्ञाको प्रबन्धको सुरुवातमा अधिकांश मानिसको आत्मिक अवस्थालाई एउटा शब्दले बयान गर्नुहोस् मूर्ति पूजक अनि एउटा कुरा सबैजना नै मूर्ति पूजक थिएन अब्राहमको त्यस बेलामा विश्वासीहरू थिए जस्तो कि अय्युब चाहिँ त्यही बेलाको विश्वासी हो अय्युबको पुस्तक बीचतिर छ तर त्यहाँ भएको घटनाहरू चाहिँ व्यवस्था दिनुभन्दा अगाडि हो अनि त्यसैले अय्युब त मूर्ति पूजा थिएन तर अधिकांश मानिसको आत्मिक अवस्था चाहिँ त्यस्तो थियो अब्राहमकै पुर्खाहरू पनि दिदीबहिनीहरू अब्राहमलाई परमेश्वरले के कस्ता प्रतिज्ञा दिनुभयो एउटा उल्लेख गर्नुहोस् त दाजुभाइहरूलाई ठुलो आशिष दिदीबहिनीहरू अनि दाजुभाइहरू शत्रुबाट छुटकारा दिदीबहिनीहरू हजुर अनन्त हकको सम्पत्तिको रूपमा के दिनुहुन्छ मुख्य शब्द नै छुटिरहेछ एउटा भूमि है एउटा भूमि खालि त्यही शब्द मात्रै भनिन्छ त्यसैले जाति आशिष सुरक्षा भूमि मुक्तिदाता पाँचवटा दाजुभाइहरू परमेश्वर आफ्नो प्रतिज्ञामा विश्वास योग्य हुनुहुन्छ भनेर सिकाउने थुप्रै पदहरू छन् कुनै एउटा दाजुभाइहरू कति रे ल हात उठाउँ त स्पष्ट नहुने रहेछ भाइ तितस एक दुई है दिदीबहिनीहरू हात उठाउनुहोस् त अनि त हुन्छ अनि दाजुभाइहरू हात उठाउँ हिब्रू एघारको एघार हुन्छ दाजुभाइहरू के अरे दिदीबहिनी हात उठाउनुहोस् त कोही अरू छैन कोही गन्ती तेइसको चौध के अरे उन्नाइस होइन परमेश्वर मानिस हुनु न रोमीको पद चाहिँ कुन रामी रोमी चारको एक्काइस है अब दिदीबहिनीहरू अब्राहमको विफलता कुन अध्यायमा उल्लेख छ उत्पत्ति सोह्र अनि सोधौँला दिदीबहिनीहरूलाई अब्राहम र सराईले चाहिँ कसबाट सन्तान जन्माउने निर्णय अथवा सरसल्लाह गरे? हागार। हागार चाहिँ को थियो दाजुभाइ? यो चाहिँ दाजुभाइ, इसाको विफलता कुन अध्यायमा उल्लेख छ? 27 नै ठिक छ, है? उत्पत्ति 27, है? दिदी बहिनीहरू, इसाक के कुरामा विफल भएको थिए? छैन, सुन्न पाउँछु मैले, समय छ। दाजुभाइहरू के कुरामा विफल भए? दिन खोजे, है? परमेश्वरले भन्नुभएको छोरालाई नभएर, ठिक। अब दिदी बहिनीहरू, खेर गएको छ तपाईँहरूको प्रश्न, यी सब कुराहरू मेरो विरोधमा छन्, कसले कुन कसले भन्ने पहिला सुरु? याकुबले। दाजुभाइहरू कुन पदमा छ त्यो? 42:36। दाजुभाइ के दिदी भन्नु, यस प्रबन्धमा भनेको प्रतिज्ञा प्रबन्धमा मानिसको विफलतालाई एउटा शब्दमा बयान गर्नुहोस् त दिदी बहिनीहरू, अविश्वास। है, भण्डारीपनमा फेल भइरहेछ। दाजुभाइहरू, परमेश्वरको प्रतिज्ञामाथि याकुबका 10 भाइ छोराहरूको अविश्वास कुन कुरामा देखियो? हात उठाउनुहोस् त। ओ, भाइ यसुप्रति द्वेष, डाहले गर्दा अनेक भयो, है? विश्वास गरेको भए त्यस्तो हुने थिएन। अनि दिदी बहिनीहरू, यस प्रबन्ध मानिसको विफलता स्वरूप परमेश्वरले कस्तो न्याय गर्नुभयो दिदी बहिनीहरू? मिश्र देशको दासत्व, है? छोटकरीमा जवाब दिन सकिन्छ। अनि दाजुभाइहरू, उनका सन्तान पराई देशमा 400 वर्षसम्म परदेशी बन्नेछन् भनी परमेश्वरले अब्राहमलाई कुन अध्यायमा भविष्यवाणी दिनुभयो? उत्पत्ति 15, होइन? अनि पद पनि बताउनु भयो, धन्यवाद। 13 पद, जसलाई त चक्लेट दिने पर्ने थियो, महादेवको भन्दा बढी गरिदिएको छ, होइन? अब दाजु दिदी बहिनीहरू, मिश्र देशबाट निस्केपछि लगत्तै इजरायलको सन्तानको अविश्वासको एउटा उदाहरण दिनुहोस् त दिदी बहिनीहरू। मिश्र देशबाट निस्केको एउटा उदाहरण, अविश्वास गरेको कुन ठाउँमा? लाल समुद्रमा। त्यसपछि दाजुभाइहरू कुन ठाउँमा? ओ, तर तपाईँ कहाँ बस्नुहुन्छ भनेको, म नेपालमा बस्छु। तितो कालीघाटसम्म, त्यो ठाउँको नाम के राख्यो? मारा। ओ, ठिक, मारा भनेको तितो हिब्रू भाषामा। अनि त्यसैले हो नि रुथको पुस्तकमा नवमीले भन्छ नि, मेरो जीवन नवमी भनेको चाहिँ मिठु भने जस्तो, होइन? मेरो नाम मिठु नभन मलाई, म त तितो भाषा मारा भन्न मलाई भन्छ यसले, होइन? अनि अर्को कहाँ, अघि मैले उल्लेख गरेन होला, त घटना चाहिँ के थियो भनिदिनुहोस् न? के अरे दिदी बहिनीहरू, जस दुइटै आइसके जस्तो, होइन? पानी पाएन भने रपिदिममा हो, त्यो चाहिँ रपिदिममा, है? अनि चट्टान, अनि त्यसपछि खान पाएन भनेर के दिनुभयो परमेश्वरले? तर मन्ना दिनुभयो, त्योभन्दा अगाडि चाहिँ गमगम गरेर अरे ल। अनि अरू उदाहरणहरू पनि छन्, तर सौ त्यसैले उत्पत्तिको पुस्तक त ज्यादै चाखलाग्दो छ, है? तर झन् यसरी बुझ्दाखेरि त झनै गहकिलो छ, अनि त्यसैले धेरै पढ्नुहोस्। अनि जति उत्पत्ति राम्ररी बुझ्नुहुन्छ, अनि प्रस्थान, अनि त्यसरी नै गर्दै जानुहोस्, होइन? कति बुझ्न कठिन कुराहरू पनि छन्, धेरै पढ्नुहोस्। अनि तपाईँले यसरी बाइबल पढिरहनु भएको भए, आज हामी छिटो कतिवटा घटनाको उल्लेख गरे तापनि तपाईँले चाहिँ तपाईँले त्यो बुझ्न सक्नुहुन्थ्यो, सुन्दै हो, त्यो चाहिँ ठिक ठिक ठाउँमा राख्न सक्नुहुन्थ्यो, क्या? तकताको काँधा राख्ने हो, कुन चाहिँ दराजमा राख्ने हो, होइन? सबै व्यवस्थित ढङ्गले पढ्नु नै भएको छैन भने त यो कति चिज हो भने जस्तो हुन्छ, होइन? त्यसैले पढिरहने पढिरहने, निराश नहुने, सायद मार्ने। दिदी बहिनीहरू, तपाईँले आफ्नो जीवनमा, ओहो, अब त व्यक्तिगत प्रश्न पो सोध्न थालेँ यहाँ त, प्रमाणित गर्नुभएको कुनै पाँचवटा प्रतिज्ञाको पद कुन कुन हुन् भनेर सोध्यो होइन, यो चाहिँ अब तपाईँले आफ्नै जीवनलाई जाँच्नुहोस् अनि दाजुभाइहरूले पनि है। अनि अघि चाहिँ अलिअलि त सोधिसकेँ मैले होइन, डर लाग्दा, काम गाह्रो लाग्दा, एक्लो महसुस हुँदा होइन, फिक्री लाग्दा इत्यादि है। हुन्छ, केही अब तपाईँहरूबाट केही प्रश्नहरू छ कि? छैन कि? त्यही नै त भन्नुहोस्। यो केही संख्यामा मसँग रहेछ, त्यहाँ पछाडि पनि हुनसक्छ। यो चाहिँ विश्वासीका लागि प्रतिज्ञाहरू भन्ने सानो पुस्तिका छ, तर यसमा चाहिँ परमेश्वरको प्रतिज्ञाहरूले भरिएको छ यो। अनि आफ्नो बाइबलसँगै यो राख्ने अनि यहाँ भएको प्रतिज्ञाहरूलाई चाहिँ पढ्ने, मनन गर्ने, जीवनमा आइपरेको परिस्थितिहरूमा जस्तो कि सुरक्षाको खाँचो महसुस हुँदा अनि परमेश्वरले वास्ता गर्नुहुन्छ त मेरो भनेर प्रश्न उठ्दा, आफूलाई अशान्ति हुँदा, आफू कमजोर हुँदा, पापमा आफू हार खाइरहेको अवस्थामा, यो चाहिँ नम्बर पाँचमा, अनि थुप्रो पदहरू छ हरेकमा है। अनि परमेश्वरको आज्ञा पालन गरेर के हुने हो र प्रश्न उठ्यो भने, अनि प्रभु यीशु टाढा हुनुहुन्छ जस्तो लाग्दा, त्यसरी शीर्षक विद्यार्थी थिएन मैले, तर त्यस्तो खाँचोहरूको लागि भने पदहरू चाहिँ यसरी छ। अनि आफ्नो जीवनमा समस्याहरू आउँछ, सबैको जीवनमा आउँछ, हामीले अध्ययनमा देख्यौँ त्यस्तो प्रतिज्ञाहरू पाएको थियो, तर उनीहरूको जीवनमा समस्याहरू थियो। अनि त्यो बेलामा चाहिँ समस्या समाधानको उपाय के हो त? अनि यो बिचमा चाहिँ छ समस्या समाधान परमेश्वरका गुणका आधारमा तिरमा चाहिँ, अनि यति रहेछ, अरू पनि त्यहाँ छ भने यिनीहरू चाहिँ तपाईँहरूले चाहिँ खै यहाँ कसले जिम्मा लिनुभएको छ होइन, त्यो चाहिँ कति पाँच रुपियाँ कति हो मैले बिर्सेँ, त्यो चाहिँ लिन सक्नुहुन्छ है। अनि हुन्छ, प्रश्नहरू छ कि छैन? त्यही यसो हेर्दाखेरि चाहिँ छैन जस्तो, त्यसैले है। अनि तपाईँबाट धेरै धन्यवाद छ, फेरि म चाहिँ